SBS Radio. र श्रोता मित्र तपाईँ सुन्नुहुन्छ एसबिएस रेडियोमा नेपाली कार्यक्रम र प्रत्येक महिनाको पहिलो आइतबार अन्तर्गत आज मैले आर्थिक सल्लाहकार विश्वास भट्टराई हाम्रो साथमा हुनुहुन्छ. विश्वासजी नमस्ते. र जुन महिनाको कार्यक्रममा यो वर्षको ट्याक्स इयरको अन्तिम महिनाको कार्यक्रममा फेरि पनि स्वागत छ तपाईँलाई.
हजुर धन्यवाद ऋषि. हो जुन विन्टरको फर्स्ट डे भनौँ या ट्याक्सको
लास्ट मन्थ भनौँ होइन
ट्याक्स भनौँ.
अब सायद श्रोताहरूले धेरैले अब मोरिसन सरकारले जुन कर कटौती गर्ने बाचा गरेका थियो उक्त करको पर्खाइमा ट्याक्स रिटर्न गर्दा उक्त कर आउला भन्ने सोच पनि रहनु भएको छ होला. तर अनि मोरिसन सरकारको घर सम्बन्धी बाचाहरूबारे पनि केही बेरमा कुरा गर्नेछौँ है. तर अहिले सुरु चाहिँ गरौँ अब आगामी मङ्गलबार हुने केन्द्रीय रिजर्भ ब्याङ्कको बैठकबाट. अब धेरैले ब्याजदर घटाउने रिजर्भ ब्याङ्कले ब्याजदर घटाउने अनुमान कति 97% रहेको सम्भावना रहेको भन्ने कुराहरू आइरहेको थियो होइन. अब के छ तपाईँलाई चाहिँ यसपालि चाहिँ घट्छ जस्तो लाग्यो होला नि होइन?
हजुर रिजर्भ ब्याङ्कले अस्ति क्विन्सल्यान्डमा भएको हाम्रो मिटिङमा पनि रिजर्भ ब्याङ्कको गभर्नरलाई उहिले इन्डिकेसन दिइसकेको छ होइन. अनइम्प्लोइमेन्ट रेटको अनचेन्ज छ, इन्फ्लेसन एकदमै रेकर्ड लो भएको कारणले मार्केटमा स्टेबिलिटी ल्याउनलाई इन्डिकेसन चाहिँ दिएको छ. मोस्ट लाइकली यो पालि चाहिँ तपाईँले भने जस्तै इन्ट्रेस्ट रेट कट चाहिँ डेफिनेटली अन द कार्ड छ. त्यसको रिसेन्ट चेन्जेसहरू हामीले ब्याङ्कहरूमा पनि फिक्स रेटदेखि भेरिएबल रेटहरू घटेको देखिया छौँ, प्रायः इन्स्टिट्युसनले गरिसकेका छ लास्ट मन्थमा. त्यसले गर्दा चाहिँ प्रिटी सर्टेन जस्तै छ अहिले चाहिँ नेक्स्ट मन्थको रेट कट चाहिँ एउटा होला. त्यसपछिको अर्को रेकर्ड अर्को एउटा रेट कट पनि बिफोर डिसेम्बर चाहिँ क्रिसमस टाइमलाई अलिकति ऱ्याम्प अप गरेरलाई रिटेल स्पेन्डिङको हिसाबले आउँछ जस्तो छ. भनेपछि ओभरअल यो वर्षमा हामीले दुईवटा रेट कास्ट लास्ट बनिएर भनेको थियौँ, दुईवटा रेट कास्ट रेट कट या 50 बेसिस पोइन्टसम्मको कट चाहिँ हुने सम्भावना चाहिँ धेरै नै देखिन्छ.
तिनचोटिसम्म पनि हुनसक्ने भन्ने कुराहरू आइरहेछ नि, त्यो चाहिँ कतिको सम्भावना कम नै छ त्यसो भए?
अब तिनचोटि यस्तो हेर्नुहोस् अब सबैको आफ्नो आफ्नो किसिमले फोरकास्टिङ र मोडलिङ गर्छ होइन, आफ्नो आफ्नो लजिक हुन्छ. आई थिङ्क ती कस्तो पनि हुन्छ नि, मेरो विचारमा रिजर्भ ब्याङ्कले कुनै पनि कुरा अब जस्तै भनौँ न 2.5 झारेपछि इभ्यालुएसन र मोनिटरिङ गर्न पनि टाइम लाग्छ. त्यही भएर अबको जम्मा हामीसँग क्रिसमससम्म मेबी 5 मन्थ्स मात्रै जेन्युन डाटाको टाइम छ. त्यसले गर्दा त्यो रेट धार्ने बित्तिकै फेरि त्यो रिएसेस गर्ने टाइम पनि नपाउने कारणले गर्दा चाहिँ मलाई लाग्छ जहाँसम्म उसले तिनवटा एकैचोटि गर्दैन होला, किनभने मार्केट इम्प्याक्ट हेरेर त्यो गर्ने भएर मेबी टाइम सर्ट होला. अहिलेको लागि चाहिँ मलाई दुईवटाभन्दा बढी गर्न चाहिँ डिफिकल्ट जस्तो लाग्छ.
अब फेडरल इलेक्सन सक्यो, सँगै निर्वाचन सक्यो, लेबर सरकारको जुन नेगेटिभ गियरिङ हटाउने भन्ने खालको कुराहरू आएको थियो, अब त्यो अगाडि नबढ्ने देखेको छ. अब मोरिसन सरकारले चाहिँ अब आफू सत्तामा फर्किए जुन घर्किनेहरूलाई यो जुन 20% यो जम्मा गराउनु पर्ने हुन्छ इन्सुरेन्स, मोर्गेज इन्सुरेन्स, त्यसलाई अब 5% झार्ने बाचा जुन गरेको थियो त्यो अब लागु हुने अब समय हुँदाखेरि अब कतिको फाइदा होला तपाईँहरूले नयाँ घर्किनेहरूलाई अथवा घर्किने सोचिरहेकाहरूलाई अब चाहिँ?
हजुर तपाईँले भनिहाल्नुभयो अब लिबरल गभर्मेन्ट आएपछि चाहिँ अब एज इट इज अरू कुनै सिग्निफिकेन्ट चेन्जेसहरू नआउने कुरा आयो. त्यसमा क्यापिटल गेनदेखि लिएर तपाईँको नेगेटिभ गेयरिङको जुन हल्ला थियो होइन, बिजनेस एज युजल भनौँ त्यो हिसाबले तपाईँले भने जस्तो फर्स्ट टर्म बायर चाहिँ अलिकति यसमा विनर त हुन सक्ने जस्तो चान्स देखिन्छ. तर यो कतिजना फर्स्ट टर्म किनभने यो एकदम लिमिटेड हो. आइडिया चाहिँ के हो भने 5% तपाईँसँग आफ्नो जेन्युइन 5% आफ्नो सेभिङ छ भने अर्को 15% चाहिँ गभर्मेन्टले टपअप गर्ने भन्ने कुरा हो. अब यो टपअप चाहिँ कुन लेभलमा हुन्छ, किनभने की स्टार्ट भन्ने कुराहरू पनि यस्तो कुराहरूमा चाहिँ वेस्टर्न अस्ट्रेलिया र भिक्टोरियाको रिजनलमा पनि ट्राई गरेको हो. त्यसमा चाहिँ जब गभर्मेन्टले ओनरसिप पनि लिएको छ प्रपर्टीको. अब जहाँसम्म हामीले अझसम्म बुझेको फ्याक्ट अनुसार चाहिँ यसपालि चाहिँ ओनरसिप हेऱ्यो कि 15% चाहिँ तपाईँको लोनको रूपमा दिने भन्ने कुरा छ. त्यो मोस्ट लाइकली इन्ट्रेस्ट अन्ली लोनको रूपमा हुने होला. तर यसमा क्ल्यारिटी आउन अझ बाँकी छ. तर हामीलाई यसमा मिस आउट हुने फर्स्ट टर्म बायरको चाहिँ के लाग्छ भन्दाखेरि जुन किसिमले प्रपोजल गरेका छ, फर्स्टली त यो कुरा 2020 जनवरीदेखि सुरु हुन्छ, अझसम्म यो एप्रुभ मतलब पार्लियामेन्टमा गइसकेको छैन, त्यही भएर फाइनल डिटेल्सहरू अझै आउन बाँकी छ. हामीलाई फर्स्ट टर्म बायरले मिस आउट हुनमा के लाग्छ, यो खालि 10,000 जस्तोलाई मात्रै पुग्छ जस्तो छ अहिलेको फन्डिङ लेभल हेर्दाखेरि, जबकि त्यसो 100,000 फर्स्ट टर्म बायरहरू मार्केटमा छन् भनेपछि प्रायःले मिस गर्छ.
कसले पनि कसले नपाउने भन्नेमा पनि
यही हिसाबले उनीहरूले अब रिक्वायरमेन्ट क्राइटेरिया राख्ला. अब अर्को कुरा मलाई के पनि लाग्छ नि, मेट्रो र रिजनलमा न रिजनलमा मात्रै ओपन गर्ने हो, किनभने हामीले अहिले के देखिरहेको छौँ फर्स्ट टर्म बायरहरूको सङ्ख्या रिजनलमा चाहिँ धेरै नै इम्प्याक्ट परेको छ. यदि त्यो डाटा अनुसार गयो भने मेट्रो भने मतलब मेन सिटीहरूलाई छोडेर रिजनल एरिया मात्रै गर्छ कि भन्ने पनि अर्को छ. त्यही भएर यसमा चाहिँ अब आई थिङ्क स्टिल अ गुड न्युज हेर्नुहोस्, नपाउनुले पनि 10,000 फर्स्ट टर्म बायरले पनि त्यो पायो भन्ने हो होइन. तर स्याड फ्याक्टमा अरू 90,000 मिस आउट गर्ला, त्यही भएर तर यसमा कमेन्ट गर्नुभन्दा चाहिँ हामी अलिक वेट एन्ड सी एप्रोचले एक्चुली पोलिसी मेकरले पोलिसी बनाएपछि त्यो कुन लेभलमा इम्प्याक्ट हुन्छ यसको रिक्वायरमेन्ट के हुन्छ त्यो पाएपछि अलग बढी क्ल्यारिटी आउँछ होला. अहिलेसम्म चाहिँ हामी अलिकति अनमोलमै छौँ.
अब यसमै अब मोरिसन सरकार फर्क्यो, सत्तामा फर्केपछि अब यसले नयाँ घर किन्नेहरूको लागि भन्दाखेरि अहिले डिमान्डको कुरा गर्दाखेरि कतिको प्रभाव परेको छैन, मतलब लगानीकर्ताहरूले अझ आफ्नो इन्भेस्टमेन्ट बढाउने ट्राई गरेका छन् छैनन्, कस्तो छ अब मोर्गेजको हिसाबले?
जहाँसम्म हामीले फेरि अहिले चाहिँ हामीले न्युज मिडियाहरू पनि एकदमै एग्रेसिभली भनिरहेको छ कि मार्केट सेन्टिमेन्ट बढाएको छ होइन. मार्केट सेन्टिमेन्ट भन्ने कुरा ओभरनाइट बढ्ने कुरा होइन, इट्स अ लङ प्रोसेस. किन जुन प्रोसेसले चलिरहेको छ त्यो प्रोसेसले यसै स्टेप बाई स्टेप हो. त्यही भएर अहिले कल आउट गर्न चाहिँ इट्स भेरी हार्ड. किन भन्दाखेरि यो एक दुई दिन किन बढायो भन्दाखेरि चाहिँ मान्छेले इलेक्सनसम्म होल्डअप गरेको थियो, किन त्यो चेन्जेसले गर्दाखेरि मान्छे अलिकति रिलक्टेन्ट भएको थियो. अहिले त्यो इलेक्सनको अलिकति कन्फिडेन्स आउने बित्तिकै मान्छे भन्दा नि इन्भेस्टरहरू प्रोब्ली मार्केटमा ब्याक पाएको हिसाबले यो सर्ट टर्म गेन जस्तो मात्रै लाग्छ. यसलाई अहिले हामीले मार्केटको सेन्टिमेन्ट बढ्यो, घरको पैसा बढ्यो भन्न चाहिँ मिल्दैन. आई थिङ्क एटलिस्ट एक डेढ महिनाको डाटा हेरेर एभरेजमा हेर्नुपर्छ.
अब त्यो कडाईको, हजुर, अब कडाईको कुरा गर्दाखेरि एप्रा यो अस्ट्रेलियन प्रुडेन्सियल रेगुलेटरी अथोरिटी जुन छ, अब यसले चाहिँ नयाँ नियम पनि लागू गराउन लागेको छ नि होइन, यो मोर्गेज सम्बन्धी.
हजुर, तपाईँले क्ल्यारिफाई गर्नुभयो. एप्रा हाम्रो प्रुडेन्सियल रेगुलेटरी चाहिँ अहिले चाहिँ ब्याङ्कहरूले या फाइनेन्सियल इन्स्टिट्युसनले भनौँ न मेजर टियर वान लेन्डरहरूले तपाईँको 7.25 बेन्चमार्क रेट भनेको त्यो लेभलमा तपाईँले मोर्गेज 3.6 पाउनु भए पनि उनीहरूले तपाईँको लोन चाहिँ 7.25 राखेर तपाईँले सर्भिस गर्न सक्छ सक्दैन भनेर हेर्छ होइन. त्यो रेट चाहिँ झार्ने कुरा छ, त्यो चाहिँ हाई भयो भनेर त्योमा चाहिँ हामी पनि एग्री छौँ. किनभने सब्सटेन्सियली त्यो रेट चाहिँ तपाईँको 2 इयर्समा झरेको छैन, जबकि रेट चाहिँ सिग्निफिकेन्टली झऱ्यो. त्यही भएर त्यसले गर्दा चाहिँ अब उनीहरूको प्रपोजल अनुसार चाहिँ 5-10% बफर झार्यो भने तपाईँको बरोइङमा पहिला जे बरोइङ छ त्यसमा 10% बढ्ने चान्स हुँदाखेरि चाहिँ अलिकति इज हुन्छ होला फर्स्ट टाइम बायर इन्भेस्टरहरूलाई एकलाई. त्यसले गर्दा चाहिँ भनौँ 600 किन्ने मान्छेले मेबी दे क्यान गो अप टु 660 होइन. त्यसले गर्दाखेरि बरोइङ पावरमा डेफिनेटली हेल्प भयो भने मान्छेको अलिकति होराइजन ब्रोड हुन्छ. त्यसले गर्दा पनि किनभने यो सबै कुराहरूले जस्तै इन्ट्रेस्ट रेट घट्ने यस्तोले पनि मार्केटमा पोजिटिभिटी ल्याउँछ. त्यसले गर्दाखेरि सेन्टिमेन्ट बिस्तारै बिल्डअप हुन्छ होला. अघि भने जस्तो सेन्टिमेन्ट भने ओभर टाइममा बिल्डअप हुने हो. आई थिङ्क इट्स अ स्टेप इन अ पोजिटिभ डाइरेक्सन होइन. इन्ट्रेस्ट रेट घट्ने भने चाहिँ राम्रो कुरा होइन, तर अहिलेको मार्केटले चाहिँ वेल रिसिभ गर्छ होला.
अब यो त्यही अब क्राइटेरियाहरू घटाउँदाखेरि भनौँ न, पहिला जुन ब्याङ्किङ रोल कमिसन भएको थियो साय आयोग, त्यसमा पनि अब ब्याङ्कहरूले ऋण तिर्न नसके मान्छेहरूलाई ऋण दिएको भन्ने खालको कुराहरू आउँदाखेरि अब कहिलेकाहीँ अहिले समाचारहरूमा अब केही महिना अगाडि चाहिँ अब कतिवटा कफी खानुहुन्छ भनेर ब्याङ्कले सोधेको, अथवा सब्सक्रिप्सन टिभी यो
हजुर सबै ब्याङ्किङको मात्रै एरर होइन, यो हामी होल ह्युमन अर्गनाइजेसनको एरर हो होइन. मैले पहिला पनि भनेर यो ब्याङ्किङ रोल कमिसनले जुन पनि मिस्टेकहरू हाइलाइट गर्यो त्यसमा ब्याङ्किङ या फाइनेन्स इन्स्टिट्युटको लेन्डिङ प्रोसेसमा कहिले पनि प्रब्लम थिएन, त्यो जहिले पनि रोबस्ट थियो. तर प्रब्लम के थियो, गर्ने मान्छेहरूले मिस्टेक फ्रड ऊ गरेर गरेको थियो भने सिस्टमेटिक एरर होइन कि, यो चाहिँ आइसोलेटेड एरर हो होइन. जस्तै हामी सबैले त्यो प्रोसेस फलो गरेको, एभ्रिथिङ पेपर राम्रोसँग गरे भए प्रब्लम हुँदैन थियो, तर यहाँ मान्छेहरूले सर्टकट गरेर फ्रड एक्टिभिटी बढी गरेको भएर त्यो पाएको थियो पहिला पनि. त्यही भएर ब्याङ्किङ सिस्टम उसे राम्रो छ, रोयल कमिसनले पनि त्यही नै हाइलाइट गरेको हो.
ब्याङ्क इन्ट्रेस्ट रेट घट्यो, अब यो मान्छेहरूको स्पेन्डिङ पनि घटिरहेछ भनेपछि अहिले ब्याज दर घटाएर अब मान्छेहरूलाई कतिको होमओनरहरूलाई कतिको रिलिफ हुन्छ होला त अन्त्यमा?
जहाँसम्म मलाई लाग्छ हेर्नुहोस्, अब यस्तो हुन्छ, अब यो धेरै कुराले फरक पर्ने कुरा हो होइन. अहिले हामीले पाएको छौँ नेपालीहरू प्रायः बस्ने सबर्ब एडमन्सन पार्क भनौँ न, अहिलेको हिसाबले एडमन्सन पार्क चाहिँ अहिलेको सबभन्दा बढी स्ट्रेस सबर्बमा आएको छ भने त्यहाँ बस्ने मान्छेहरू बढी मोर्गेज स्ट्रेसमा छ रिपेमेन्टको हिसाबले. यो हाइलाइट भएको कुरा हो. अब तपाईँले भनेको कुरामा अब कस्तो हुन्छ भन्दाखेरि इन्ट्रेस्ट रेट घटेर डेफिनेटली हेल्प हुन्छ होइन. तर मेन कुरा चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ मान्छेको जब हो. अब जबको जब सेम छ, जसको इन्कम लेभल सेम छ, जस्तै हामीले के इम्प्याक्ट पार्छ रिटेल र हस्पिटालिटीमा, अब तपाईँको टिप्सदेखि लिएर स्पेन्डिङहरू जो रिलाय गर्छ त्यस्तोमा, त्यसले गर्दाखेरि टेक होम मनी कम हुनसक्छ, त्यसले गर्दा इम्प्याक्ट पर्छ. तपाईँको क्यास फ्लो त्यही छ भने डेफिनेटली तपाईँलाई यो इन्ट्रेस्ट रेट घट्यो भने एक्स्ट्रा डिस्पोजल इन्कम हुन्छ. तर क्यास फ्लो टाइट भएर तपाईँको आउने सोर्सहरू, जस्तै हामी कतिजना सेल्फ इम्प्लोइड पनि होला, उहाँहरूको इन्कम चाहिँ मार्केट अनुसार स्पेन्डिङ अनुसार फरक पर्छ होला, त्यस्तो मान्छेलाई चाहिँ गाह्रो पनि हुनसक्छ.
त्यही भएर अब ब्याज दर घट्दैमा खुसी मनाइहाल्नुपर्ने अवस्था त्यस्तो नहुन सक्छ भनौँ न.
जहिले पनि यस्तो मार्केटमा एउटा प्रब्लम के हुन्छ, जब मान्छेले तपाईँको सबै चेन इकोनोमी हो होइन, जस्तै तपाईँले के गर्नुहुन्छ भने मार्केटमा कन्फिडेन्स भएर तपाईँ जानुहुन्छ, एउटा रेस्टुरेन्ट खानुहुन्छ, क्लोथिङमा स्पेन्ड गर्नुहुन्छ, त्यो मनी फ्लो हुन्छ सिस्टममा. जब तपाईँ कन्फिडेन्ट लो हुन्छ, तपाईँले त्यो डिस त्यस्तो स्पेन्डिङहरूमा टाइट गर्नुहुन्छ, त्यो भएपछि क्याच फ्लो हुँदैन, त्यस्तो इम्प्याक्ट पर्दै यो ओभरअल पर्ने कुरा हो. त्यही भएर मार्केट कन्फिडेन्स भने चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ.
ल अब जुलाई महिनामा कस्तो हुन्छ मार्केट कन्फिडेन्स त्यही भएर कुरा गरौँला जुलाईमा. अहिलेको लागि चाहिँ विश्वासजी धेरै धेरै धन्यवाद.
धन्यवाद ऋजेशजी, नमस्कार.
ल थ्याङ्क यू है. ल रमाइलो गर्नु आज, मोडलहरू हेर्नु.
Tell us what you think. Like us on Facebook or follow us on Twitter.